This is Radio Adelaide 101.5 FM in Adelaide and streaming live at radio.adelaide.edu.au. It's now time for the Nepali Bhutanese program, Voice of Shangri-La, in Nepali.
नमस्कार श्रोताहरू, सन्ध्याकालीन नमस्कार गर्न चाहन्छौ। सदा चाहिँ आज पनि आइतबार आइसकेको छ। वैशव साङ्गीलाको धुन सँगै यहाँहरूलाई कार्यक्रम शुरू भइसकेको भन्ने हामीले भनिरहनु पर्दैन। माइतीघरको धुनसँगै कार्यक्रम अगाडि बढेको छ। कार्यक्रम वैशव साङ्गीला रेडियो 101.5 मेगाहरको तरङ्ग अन्तर्गत हरेक आइतबार साँझ 6:30 बजेदेखि 7:30 बजेसम्म आउने कार्यक्रम वैशव साङ्गीलामा आज पनि विविध रोचक रमाइला एवं मिठा मिठा गीत सङ्गीतका साथमा अरू रमाइला प्रस्तुति लिएर यहाँहरूमा एक घण्टा बिताउने विचार हामीले कोसिस गरेका छौँ। श्रोताहरू, र अहिलेसम्म यहाँहरूले सुन्नुभयो कार्यक्रम युवा संसार, र युवा संसारमा दोया विकास धमला र इन्द्र अधिकारीजीले निकै रमाइला प्रस्तुति दिएर यहाँहरूमाझ आगामी 5:30 बजेसम्मका लागि विदा लिइसक्नु भएको छ भने अब यहाँहरूमाझ हामी अरू एक घण्टा रहेर अरू मिठा मिठा गीत सङ्गीतको साथमा रमाइलो तिहार देउसी भैले खेल्ने हामीले कोसिस गरेका छौँ।
हजुर श्रोताहरू, तपाईँहरूले थाहा पाइहाल्नुभयो कार्यक्रम भोइस अफ साङ्गेला लिएर हामी दुई म सञ्जय
र म खगेन्द्र
तपाईँहरूको रेडियो सेटमा आइसकेका छौँ। र खगेन्द्रजी, अब हामीले कार्यक्रमको बारेमा त जानकारी गराइहाल्यौँ र आज हामी स्पेसल्ली तिहारलाई चाहिँ स्पेसल तिहार स्पेसल प्रोग्राम बनाएर आएका छौँ भन्दा पनि
पर्ला
होइन। त्यस कारण आज हामी लक्ष्मी प्रसाद देवकोटाको बारेमा पनि कुराकानी गर्नेछौँ।
हजुर, उहाँको चर्चा र देवकोटाद्वारा लेखिएको केही कविताहरू हामी संक्षिप्तमा प्रस्तुत गर्दछौँ। र अर्का हाम्रा साहित्यकार जनक कवि केशरी धर्मराज थापाको पनि निधन केही दिन अगाडि निधन भएको छ। उहाँका बारेमा पनि हामी उहाँद्वारा रचित र उहाँद्वारा स्वरबद्ध गीतहरू पनि हामी यहाँहरूमाझ प्रस्तुत गर्नेछौँ। र यहाँहरूमाझ पनि कुनै लेख रचना सन्देश छन् भने पनि हामीलाई सिधै वैशव साङ्गेलाको स्टुडियोको टेलिफोन नम्बर 8813 5000 यानि कि 8315000 सम्पर्क गर्न सक्नुहुनेछ। र हामी माझ सम्पूर्ण नेपालीहरू जहाँ जहाँ रहे पनि, जस्तो अवस्थामा रहे पनि, हामीलाई केही दिन अगाडि हामीले ठुलो महान चाड विजयादशमी हामीले विदा गरिसकेका छौँ भने अब आउने लागेको अर्को तिहारको पनि हामीले आगमन भनौँ घर दैलोमा तिहारले प्रवेश गरिसकेको छ। यसै सन्दर्भमा पनि हामी छोटो चर्चा गर्नेछौँ। र श्रोताहरू, कार्यक्रम सदा चाहिँ एउटा साङ्गीतिक विश्राम दिने बेला, अब चर्चा साङ्गीतिक विश्राम लिने बेला भएको छ। र त्योभन्दा अगाडि जुन कार्यक्रम रहेको छ नेपालिस कल्चरल सोसाइटी अफ साउथ अस्ट्रेलियाको प्रस्तुति, पहिलो नेपाली आवाज रेडियो साप्ताहिक कार्यक्रम भोइस अफ साङ्गीलामा विविध रोचक रमाइला एवं मिठा मिठा गीत सङ्गीतका साथमा सूचना, साहित्य, खेलकुद, प्रविधि, स्वास्थ्य एवं रमाइला प्रस्तुतिका कोसेरी लिएर हामी यहाँहरूमा आज आइसकेका छौँ 255 श्रृङ्खला लिएर। र आज पनि हामीलाई यसै गरी सदाबार सुनिरहनु भएको छ 101.5 मेगाहर, यानि कि हामीलाई डिजिटल अनलाइन www.radio.la.edu.au मार्फत पनि हामीलाई संसारभर सुनिरहनु भएको छ। र श्रोताहरू, आज भने मिति विक्रमसम्म 2071 साल कार्तिक 2 गते कृष्ण पक्षको एकादशी तिथि आइतबार, नेपाल सम्बत 1134, तदनुसार इसवी सन् 2014 अक्टोबर महिनाको 19 तारिक, र अहिले एडलेडमा बेलुकीको 6:35 गइसकेको छ भने नेपालमा अपराह्नको 1:45 बजेको छ। कार्यक्रम शुभारम्भ गर्न चाहन्छु पहिलो साङ्गीतिक विश्राम। सदाजी, हामी राष्ट्रिय गानबाट सुरु गर्थ्यौँ भने आज भने हामीले एउटा धनधान्यविक देवी श्री लक्ष्मी माताको भजनबाट शुभारम्भ गर्ने अनुमति चाहन्छौँ। स्वीकार्नुहोस् यो भजन, त्यस पछाडि अरू हामी रमाइला प्रस्तुति लिएर आउनेछौँ। लक्ष्मी 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 माता भन्दै थिइन् गायिका राधिका श्रेष्ठ र साथीहरूको आवाजमा रहेको निकै लक्ष्मी माताको रमाइलो गीत यहाँले भजन यहाँहरूले सुन्नुभयो र हामीले सुनायौँ र यो गीत भजन रमाइलो लक्ष्मी माताको श्री धनधान्य देवी सरस्वती माता लक्ष्मी माताको हामीले यो भजन सुनाएर यहाँहरूलाई पहिलो साङ्गीतिक विश्राम लिइसकेका छौँ भने अब यहाँहरूमा अरू खोराकहरू प्रस्तुत गर्न हामी अगाडि बढ्न चाहन्छौँ। श्रोताहरू यहाँहरूमा कुनै रेख रचना सन्देश छन् भने आफ्ना प्रियजन साथीभाइलाई सन्देश पुर्याउन र आफ्नै आवाजमा दिन चाहनुहुन्छ भनेदेखि चाहिँ 8313 5000 हाम्रो स्टुडियोको टेलिफोन नम्बरमा सम्पर्क गर्नुहोस् र आफ्नो आवाजमै प्रियजन समक्ष तपाईँको आवाज सन्देश पुर्याउन सक्नुहुनेछ। यस अलावा हामीलाई फेसबुक अनलाइनमा पनि पठाउन सक्नुहुन्छ जसको लागि www.facebook.com/sangrilakaawaj पनि पठाउन सक्नुहुनेछ। श्रोताहरू हामी यो पहिलो साङ्गीतिक विश्रामपछि अर्को चर्चा गर्न चाहन्छौँ। साहित्यका अग्रणी व्यक्तित्वले केही दिन अगाडि यो संसारबाट विदा लिएका छन्। उनी हुन् धर्म जनक कवि केशरी धर्मराज थापा। 40 को दशक में जनकेश्वरी धर्मराज थापाले गाएको यो जुन गीत निकै रुचाइएको हो त्यस्ता ताका यो गीत नगुनगुनाउने सायदै कोही थिएन। खण्डित विभाजित एवं दुखेको देशमा एकताको मलम लगाउनु पर्छ भन्ने गायक तथा कवि थापाको उद्घोष थियो। तर आज देश जोडिने उपक्रममा बाँडिएको छ। जोडिनु पर्ने मत र सिद्धान्तको दूरी टाढिनेछ। मुलुक आफ्नै अस्तित्वको मलामी बनेर क्षितिजमा बिलाउँदै गएको आभास हुन थालेको छ। यस्तो अवस्थामा आमाको आँसु पुछेरै छाड्ने कसम खाएका उनै कवि तथा गायक थापाको पार्थिव शरीरले यो संसारबाट बिदा लिएको छ। पोखराको बाटुले चौरमा विक्रम सम्मत 1971 साउने संक्रान्तिका दिन खुलेका थापाका आँखा असोज 28 गते मंगलबार बिहान 5 बजे 90 वर्षको उमेरमा सदाका लागि बन्द भए। देश हिजो भन्दा आज जर्जर बन्द छ। राणा शासनको ढालिएको 5 दशकसम्म आमाको आँसु पुछ्ने छोरो जन्मिएन। बहुदलीय प्रजातन्त्रका पूर्वका राजनीतिक दलले थापाका गीत कवितालाई परिवर्तनको नारा बनाए। परिवर्तनको उद्घोष गर्न टोडी खेलमा नेपाली कांग्रेसले जनसागर उतारेको थियो। भाषणका बीच जनसभालाई थापाको सही गीतले गोलबद्ध गरेको उनका समकक्षी कवि साहित्यकार बताउँदछन्। जुन धुरु धुरु नरौ आमा भन्ने गीत निकै चर्चामा रहेको छ। यसै गरी राजा महेन्द्रबाट उपाधि पाएका लोकतन्त्रले उनलाई राजावादीको पगरी गुथायो। जनतन्त्र विरोधी भनेर हिनायो। वास्तवमा तत्कालीन समयमा राजतन्त्रलाई उनले एउटा प्रतीक मात्र मानेका थिए। श्रीमाथि नेपाललाई आमालाई काँधमाथि महेन्द्र राजालाई भनेर यस्ता गीतहरू उहाँले थुप्रै गाएका थिए। सामान्यतया उनमा एउटै गुनासो र चिन्ता थियो, फेरिदो समय र आधुनिकताको ससानोमा च्यापिँदै युवाले देश भुलेकोमा, यो माटो हावापानी र लोक जीवनभन्दा पर गएर पसिना बगाउँदैमा देश बन्दैन भन्ने उनी अडिग थिए। यही सन्देश मिसिएको छ जुन यो गीतमा। स्वीकार्नुहोस् उहाँद्वारा गाइएको यो गीत।
नेपालीले माया मार्यो बरेलाई, नेपालीले माया मार्यो बरेलाई, जन्मेको देशलाई नेपाली देशलाई, जन्मेको देशलाई नेपाली देशलाई, नेपालीले माया मार्यो बरेलाई। हिँडेको बाटो बारीको माटो, हाँसिया नाम लो मकैको आटो, बनको सिठी मेलाकी ठिटी, आइसे लुदाना दिउँसोको खाना, नेपालीले माया मार्यो बरेलाई। मागेर डुल्छन् आतका भाइ, अरूकै निम्ति लड्दछन् दाइ, रोप्दैछौँ हामी काट्दैछौँ हामी, दाइ हाल्छ अरूकै पाखाको आई, नेपालीले माया मार्यो।
नेपालीले माया मार्यो बरीलाई धर्मराज थापाको आवाजमा रहेको यो गीत निकै अहिले पनि उत्तिकै चर्चामा रहेको छ। मुलुक हाँक्ने आजका अनुहारलाई उनका गीतका पंक्तिले झापड हानेको छ। विश्व विकासको चुलीमा चढिरहँदा देश अविकासको भुङ्रोमा पिल्सिनु दुर्भाग्य हो। थापाले गाए झैं अचेल इतिहास र मानिसको सोझो सम्बन्ध लय बज्दैछ। बज्न त केवल अशान्ति, अविकास, अभाव र परजीवी हुनुको एउटा अव्यक्त पीडा मात्रै। उनी कवि, गायक र अध्याय नेता मात्र थिएनन्, इतिहासको विनिर्माण गर्ने युगका सच्चा प्रतिनिधि समेत थिए। लोकगीत, संगीत, गायन, अध्ययन तथा प्रचारमा सिङ्गो जीवन खर्चेका थापाले दुनियाँलाई सारङ्गी र गन्धर्वको परिचय गराएका थिए। बाटुले चौरका स्वर्गीय झलकमान गन्धर्वलाई रेडियो नेपाल ल्याएर जागिर खुवाएका थापाले टोडी खेलमा देशभर गन्धर्वको सम्मेलन समेत आयोजना गरेका थिए। सरकारले वा यस क्षेत्रमा अगुवा थापाको अभियानलाई निरन्तरता दिनुपर्छ। लोकगीत र लोक साहित्य मार्फत जागरण ल्याउने कर्म रोकिनु हुँदैन। 90 वर्षमा विश्राम लिएका धर्मराज थापाको जीवन र कर्मलाई आजको युगले आत्मसात गर्न सके देशप्रतिको आस्था र सभ्यतामा विचलन आउने थिएन। इतिहासका अनेक घुम्ती मिच्दै सपना र कल्पनाको नयाँ सन्धि गर्न खोज्नेले उनको कर्म फर्केर हेरिदिएको हुन्छ।
नेपालको संसारमा सान राखी छोड्छौ गलमल बत्ती बाली अन्धकार फार्छौ दुरु दुरु नजाऊ आमा तिम्रो गीत गाई गाई हाँसी हाँसी मर्छौ यो पहरे छाती खोली फाँसी पनि चढ्छौ झर्ने फुल यो जीवन बलि चढाइदिन्छौ अशिक्षाको बाँध बोरी बाटो फुलाइदिन्छौ दुरु दुरु नजाऊ आमा बोल्छौ हामी हिमालको चुचुरामा चढी खोल्छौ हामी कारखाना लाखौं कुरा पढी एउटै गीत अलापेर खेल्छौ हामी भैलो बलैसित उगारेर हृदयको दैलो दुरु दुरु नजाऊ तिम्रो दुध अन्न जल बाँडी चुडी खान्छौ कोही काख कोही पाख हामी किन हुन्छौ तिमीलाई घुमाएर माथि माथि लान्छौ निधारमा चन्द्रमाको टिका लगाइदिन्छौ दुरु दुरु नजाऊ आमा झुल्के घाम रेशमको खास्टो ओढाइदिन्छौ सात रङ्गे इन्द्रेणीको हार लगाइदिन्छौ झिलिमिली शीत बिन्दु सितारा लगाइदिन्छौ तिमीलाई संसार कि राम्री बनाइदिन्छौ दुरु दुरु नजाऊ आमा तरी लाम्चो कोस गाज लगाइदिन्छौ तराईको निलो रङ्गी सारी लगाइदिन्छौ अधरमा हिमालको लाली लगाइदिन्छौ कोरी बाटी नदी नाला चुल्ठी लगाइदिन्छौ दुरु दुरु नरौ आमा
दुरु दुरु नरौ आमा। यो धर्मराज थापाको आवाजमा रहेको यो गीत तपाईँहरूलाई हामीले भर्खरै प्रस्तुत गर्यौँ। श्रोताहरू, कार्यक्रम भोइस अफ साङ्गेला हरेक आइतबार साँझ 6:30 बजेदेखि 7:30 बजेसम्म तपाईँहरूको रेडियो सेटमा आउने गर्छ र तपाईँहरूसम्म पुग्ने माध्यम भनेको छ रेडियो एडलेड 101.5 FM र तपाईँ हामीलाई डिजिटलमा पनि सुन्न सक्नुहुन्छ जसका लागि लगइन गर्नुपर्ने हुन्छ। डिजिटल तथा तपाईँले हामीलाई विश्वभर अनलाइन मार्फत पनि सुन्न सक्नुहुन्छ radio.adelaide.edu.au। हजुर श्रोताहरू, धर्मराज थापा जनकवि केसरी धर्मराज थापाको बारेमा हामीले छोटकरीमा जानकारी गरायौँ तपाईँहरूलाई र त्यसै गरी उहाँहरूले रचेका र उहाँले गाएका गीतहरू जुन आज पनि त्यत्तिकै सान्दर्भिक र त्यत्तिकै भावपूर्ण रहेका छन् त्यही गीतहरू प्रस्तुत गर्यौँ। किन भन्दाखेरि धर्मराज थापा केही दिन अगाडि मात्रै यो नेपाली साहित्य नेपाली
साङ्गीतिक
क्षेत्रबाट सदाका लागि विदा लिनुभएको छ तर उहाँको पार्थिव शरीर हामी माझ नरहे पनि उहाँले रचेका उहाँका कृतिहरू सधैँ अमर रहनेछन् र सोही कृतिका माध्यमद्वारा धर्मराज थापा नेपालीहरूका मन मस्तिष्कमा सधैँ रहिरहनेछन् भन्ने हाम्रो कामना छ र हामी स्वर्गीय आत्माको चिर शान्तिको कामना पनि गर्न चाहन्छौँ कार्यक्रम भोइस अफ साङ्गलाको तर्फबाट।
श्रोताहरू, हामी साहित्यकै कुरा गर्दछौँ र अर्का साहित्य धुरन्धर विद्वान स्वर्गीय लक्ष्मी प्रसाद देवकोटाको बारेमा पनि हामी कुरा गर्नेछौँ र त्यस बारेमा त्योभन्दा अगाडि हामीले धर्मराज बारेको कुरा, उहाँको बारेमा, कृतिका बारेमा, गीतका बारेमा गीत सुन्यौँ, साहित्यका लेख रचना सुन्यौँ, तर यति मात्र होइन, उहाँका कृतिहरू सुनेर हामी यो एक घण्टा कार्यक्रमले पक्कै पनि भ्याउँदैन र हामी उहाँका कृतिहरू खोजेर हेरेर हामी सुन्ने गर्दछौँ र हामीले यहाँहरूमाझ जति प्रस्तुत गऱ्यौँ त्यो यहाँहरूलाई अपर्याप्त हुनसक्छ र अपर्याप्त मानिदिनुहोला भन्ने कार्यक्रम अर्को साङ्गीतिक विश्राम दिने बेला भएको छ।
यहाँहरू सुन्दै हुनुहुन्छ नेपाली मन नेपालीपनमा समर्पित रेडियो कार्यक्रम साङ्विलाका आवाजहरू रेडियो एडिलेड 101.5 FM मा।
श्रोताबिन, हामीले छोटो ब्रेक लिएका थियौँ र यहाँहरूलाई थाहा भएकै कुरा हो, आज एकादशी तिथि हो र अब केही चार दिन पछाडि हामी माझ दोस्रो ठुलो महान चाड शुभ दीपावली आउँदैछ र यसै सन्दर्भमा यहाँहरूलाई हामी घर दैलोमा हामी देउसी खेलाउने कोसिस गर्ने कोसिस गरिरहेछौँ। अब हामी देउसी खेल्न आउँदैछौँ यहाँहरूमा।
हजुर हजुर, बिल्कुल कार्यक्रम भोइस अफ साङ्गलामा हामीले गत हप्ताभन्दा पनि दसैँको बेला चाहिँ हामीले दसैँ प्रोग्राम दसैँ स्पेसल बनाएका थियौँ भनेदेखि आजको प्रोग्राममा हामी अब धर्मराज थापापछि तिहार स्पेसल मनाउने कोसिसमा रहनेछौँ। तिहार स्पेसलका साथ साथमा लक्ष्मीप्रसाद देवकोटाको पनि चर्चा नगरिरहन सकिन्न, किन भन्दाखेरि तिहार लक्ष्मी पूजाका दिनमा लक्ष्मीप्रसाद देवकोटाको जन्म भएको थियो र लक्ष्मीप्रसाद देवकोटा तपाईँहरू सबैलाई थाहै छ, श्रोताहरू, नेपालका महाकवि, उहाँको बारेमा पनि हामी चर्चा गर्नेछौँ। र खन्दजीले भनेअनुसार अहिले चाहिँ अब नेपालमा पनि तिहार लागिसक्यो होइन, नेपालीहरूको दोस्रो महान चाड भनेर पनि चिनिन्छ तिहार, शुभ दीपावली भनौँ न दिवाली पनि भन्ने गरिन्छ। यति बेला नेपालीहरूको घर आँगनमा मखमली र
सयपत्रीले
आँगन ढकमक्क भएको होला अनि दिदी भाइहरूको यो मिलन हुने बेला पनि भएको छ, किन भन्दाखेरि विदेशिएका अथवा चाहिँ बिहा भएर गएका दिदी बहिनीहरू तिहारको मौका छोपेर माइत फर्केर दाजुभाइहरूलाई टिका र आशीर्वाद दिने यो रमाइलो चाड तिहार नजिकै छ र सोही अवसरमा खन्द्रजी हामी अब स्पेसल्ली तिहारमा अर्को पनि एउटा रमाइलो हुने के गर्दछ भन्दाखेरि
देउसी भैलो
मलाई अझै पनि याद छ, हामीहरू सानो छँदाखेरि तिहारको बेला चाहिँ हामीहरू तिहार आउनुभन्दा अगाडिदेखि नै
तयार भएर
दसैँ सकिने लगतै लै भैली खेल्नुपर्छ, हामी यतिजना भैली खेल्ने, यो उसको घरमा जाने, यति पैसा दिएनन् भने चाहिँ भैली खेल्न नछोड्ने, खेलिराख्ने, नाचिराख्ने भन्ने हाम्रो प्लानिङ हुन्थ्यो क्या, त्यही अनुसार अहिले त्यो सम्झना आउँछ र त्यही सम्झना स्वरूप आज श्रोताहरूलाई पनि कार्यक्रममा अर्को एउटा गीत सौगात स्वरूप भैलीकै गीत राख्ने हो कि त।
एकदमै एकदमै, यहाँहरूमा हामी भैली खेल्न आइसकेका छौँ, अब तपाईँहरू दान लिएर तयारी रहनु होला, स्वीकार नसियो देउसी भैलो गीत।
Hey,
श्रोताहरू, हामी कार्यक्रम भोइस अफ साङ्गिलामा छौँ र तपाईँहरूसँग तिहारको अग्रिम शुभ दिपावलीको अग्रिम शुभकामनाका साथमा आज हामीले कार्यक्रममा पहिलो पटक यो वर्षको लागि पहिलो पटक तिहार यो देउसीरे गीत प्रस्तुत गऱ्यौँ। गीत सुन्ने बित्तिकै तपाईँहरूलाई पनि देउसी नेपालमा देउसी भैलो खेलेको याद आयो होला, मलाई पनि एकदमै याद आएर रहि नसकेर मैले पनि देउसीरे भने साथमा गीतको सँगसँगै। श्रोताहरू, यो तिहारको शुभ दिपावलीको बेला छ र हामी अब कार्यक्रममा शुभ दिपावली भन्दा पनि लक्ष्मीप्रसाद देवकोटाको बारेमा चर्चा गर्ने हो कि खन्दजी?
एकदमै उहाँको त चर्चा नगरी नहुने नि हो, किनभने उहाँको आजको जुन तिहारमा हामी विशेष गरी लक्ष्मी जयन्तीका माफ गर्न श्रोताहरू औँसीका दिन उहाँको जन्म भएको, लक्ष्मी पूजाका दिन जन्म भएकोले गर्दा उहाँको नामै लक्ष्मीप्रसाद देवकोटा रहेको हो। तर हाम्रो कार्यक्रम जुन हप्तामा एकचोटि आउँछ, जुन हरेक आइतबार साँझ 6:30 बजे, तर उहाँको जुन जन्मदिन, हाम्रो जन्मदिन चाहिँ हामीले चाहिँ शुक्रबार मनाउनु पर्ने हो, तर हाम्रो कार्यक्रम चाहिँ हरेक आइतबार भएकोले गर्दा हामी उहाँको चाहिँ गुणगान हामी आजै गर्ने कोसिसमा छौँ,
आज पनि गर्नेछौँ र आगामी आइतबार लक्ष्मी जयन्ती मनाउनेछौँ र आगामी आइतबार पनि हामी लक्ष्मीप्रसाद देवकोटा लगायत दीपावलीको बारेमा पनि चर्चा गर्नेछौँ जहाँसम्म मलाई लाग्छ। र आज हामी तपाईँहरूलाई देउसी भैलो सम्बन्धी गीत सुनाउनेछौँ भनेदेखि अर्को आइतबार पनि शनिबार भाइटिका परेको छ,
शनिबार
भाइटिका परेको छ, ठ्याक्क त्यसको भोलिपल्ट चाहिँ हाम्रो कार्यक्रम तपाईँहरूमा आज आउने गर्दछ र त्यो दिनमा चाहिँ हामी फेरि तिहारको बारेमा अरू थप जानकारी गराउनेछौँ, रमाइला भैली देउसी गीतहरू तपाईँहरूलाई सुनाउनेछौँ र यो वर्षको लागि हामी नेपालीहरूको महान चाडहरू बडा दशैँ र शुभ दीपावलीलाई बिदा गर्नेछौँ
र त्यो आगामी आइतबार चाहिँ हामी नेपालमा भुटान र जहाँ जहाँ नेपालीहरू हुनुहुन्छ उहाँहरूले तिहार कसरी मनाउनुभयो, कस्तो रह्यो त्यो तिहार भन्ने सन्दर्भमा पनि हामी चर्चा गर्नेछौँ।
बिल्कुल श्रोताहरू, अब भने म तपाईँहरूलाई लक्ष्मीप्रसाद देवकोटा, महाकवि लक्ष्मीप्रसाद देवकोटाको बारेमा सरस्वती छोटो जानकारी गराउन चाहन्छु। लक्ष्मीप्रसाद देवकोटाको जन्म विक्रम सम्वत 1966 र सनमा भन्नुपर्दाखेरि 1909 भएको थियो। देवकोटाको जन्म, लक्ष्मीप्रसाद देवकोटाको जन्म पण्डित तिलमाधव देवकोटा र अमर राज्य लक्ष्मी देवीका तेस्रा छोराको रूपमा उनको जन्म भएको थियो। उनी धोबीधारा काठमाडौँमा तिहारको लक्ष्मी पूजाका दिन जन्मेका थिए। उनले सानै उमेरदेखि कवितामा आफ्नो प्रतिभा देखाउन थालेका थिए र श्रोताहरू तपाईँहरूलाई थाहै छ लक्ष्मीप्रसाद देवकोटाको नाम किन लक्ष्मीप्रसाद रहन गयो त भन्दाखेरि, तिहारको लक्ष्मी पूजाको दिन उनको जन्म भएको कारणले गर्दाखेरि उनका माता पिताले उनी लक्ष्मीका माता लक्ष्मीका प्रसादका रूपमा उनलाई स्वीकारेर उनको नाम नै लक्ष्मीप्रसाद राखेका थिए र उनी सोही लक्ष्मीप्रसाद पछि गएर नेपालका महाकवि बन्न पुगे। देवकोटा, महाकवि लक्ष्मीप्रसाद देवकोटा नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउने बहुमुखी प्रतिभाका धनी थिए। उनले कविता र निबन्ध विधामा गरेका योगदानहरू उच्च कोटिको मानिन्छ। उनले मुनामदन, सुलोचना, उनका प्रसिद्ध कृतिहरूमध्ये मुनामदन एकदमै चर्चामा रहेको छ, जसमा नेपाली साहित्यमा एउटा मुनामदन एउटा चाहिँ अतुलनीय कृति मान्न सकिन्छ र यस मुनामदन शीर्षकमा फिल्म पनि बनिसकेको छ श्रोताहरू। त्यसै गरी सुलोचना, शकुन्तला जस्ता अमर कृतिहरू लेखेका थिए। विशेष गरी मुनामदन कृतिका लागि उनी सबैभन्दा प्रख्यात भएका थिए। मैले भनेअनुसार भने जस्तै श्रोताहरू, उनको मुनामदन जुन कृति थियो त्यो कृतिले उनलाई एकदमै प्रख्यात बनाएको थियो र मुनामदन जो कसैले पनि पढ्नुभएको छ अवश्य पनि उहाँहरूको मन छोएको छ होला भन्ने हामीलाई लागेको छ। कार्यक्रम भोइस अफ साङ्गिलामा आज हामी कार्यक्रम सुरुवातमा हामीले जनकवि केसरी धर्मराज थापाको बारेमा चर्चा गर्यौँ र त्यसै गरी अब कार्यक्रमको अर्को भागमा हामी लक्ष्मीप्रसाद देवकोटाको चर्चा गर्दैछौँ। यी लक्ष्मीप्रसाद देवकोटाको जन्म तिहारको लक्ष्मी पूजाको दिन भएका हुनाले अब नजिकै गरेको लक्ष्मी पूजालाई पनि मध्यनजर राख्दै आज हामी लक्ष्मीप्रसाद देवकोटालाई नै
सम्झिन चाहन्छौँ। एकदमै सुतारु र यहाँहरू माझ पनि हामीलाई तिहार विशेषको कविताहरू प्राप्त भएका छन्। गत हप्ता नै मैले उद्घोष गरेको थिएँ यो कविता प्रस्तुत गर्छु भनेर, तर मैले समय अभावका कारण मैले प्रस्तुत गर्न सकिनँ। यहाँहरू माझ क्षमा चाँदै कार्यक्रम साहित्य कृतिका लेख रचना अगाडि बढाउन चाहन्छु। एकजना स्रष्टा हुनुहुन्छ टेक भण्डारी सोलपरीबाट, उहाँले तिहार विशेष बनाएर कविता लेखेर पठाउनु भएको छ। जुन कविता यस प्रकार रहेको छ, काग आयो सन्देश ल्यायो झ्यालबाट च्याहिरहे, त्यता तिमले मखमली उन्यौ होली सोचिरहे, कसरी पो भाइ टिकालाई विदा गर्छौ सोचिरहे, ओखर किनी ल्यायो होला हरेक बाधा हटाउन, ऋणै काडी भए पनि प्लेन चढ्न खोजिरहे, कसरी पो भाइ टिकालाई विदा गर्छौ सोचिरहे, थाहा मलाई कुर्छौ होली थाहा छ मलाई कुर्छौ होली, सप्तरङ्गी टिक्का मुछी व्यवस्थाका बाटाहरू फाँड्दै आउला सोचिरहे, कसरी पो भाइ टिकालाई विदा गर्छौ सोचिरहे, सम्झनामा रोई बस्ने विदेश मेरो चाहना होइन, गुल्मी गुलामीका काँडाहरू फाँडी आउला सोचिरहे, कसरी पो भाइ टिकालाई विदा गर्छौ सोचिरहे, पोहोर साल पनि बसौ खाली हात हेर्दै तस्बिर, यसपालि त तरी आउला समुद्र त्यो सोचिरहे, कसरी पो भाइ टिकालाई विदा गर्छौ सोचिरहे, सोद्धा सोद्धै रात बित्यो बिहानीले बिउ जाइदियो, बिउजिएर अघि बढ्दा विदेशीकै जालमा परे, कसरी पो भाइ टिकालाई विदा गर्छौ सोचिरहे, मेरो माया काँडा बन्यो तिहारैको भाइ टिकामा, बहिनी तिम्रो चाहनालाई बाध्यतामा मैले मारे, कसरी पो भाइ टिकालाई विदा गर्छौ सोचिरहे, कसरी पो भाइ टिकालाई विदा गर्छौ सोचिरहे। वास्तवमै शेख भण्डारीजीले जुन लेख्नुभएको कविता निकै तिहारमय कविता थियो। उहाँले लेख्नुभएको कविता भैषव साङ्गेला र सम्पूर्ण श्रोताहरूले को तर्फबाट उहाँलाई एकदम आभार व्यक्त गर्न चाहन्छौँ। र यस्ता कृतिहरू उहाँले पनि विगतका दिनमा र आगामी दिनमा पनि पठाइरहनु हुनेछ भन्ने आशाका साथ कार्यक्रम अर्को श्रृङ्खला बढाउन चाहन्छु म। अर्को श्रष्टा हुनुहुन्छ, उहाँ हुनुहुन्छ कुलचन्द्र भण्डारी सान्दाई सलपरीबाट, उहाँले पनि कविता लेखेरै पठाउनु भएको छ जुन तिहार विषयमै छ। माइती आउने बाटो हेर्दै मखमले उन्देऊ होली उन्दै हौली, उपहार दिनलाई रातो रुमाल बुन्दै होली, कयौं दशक बितिसक्यो चेली मान्न पाएको छैन, म आउने बाटो हेर्दै मनमा कुरा गुन्दै होली, थालमा सप्तरङ्गी टिका हातमा फूल माला बोके, कुन चाहिँ माला लगाइदिउँ थरी थरी चुन्दै होली, साथीभाइ जम्मा भई देउसी भैले खेल्दै जाँदा भट्याउनेले दिएको आशिष रुँदै रुँदै सुन्दै हौली, कति रोयो होला कठै सबका माइती आउँदाखेरि, विरहको तातो आँसु पुछ पछ्यौरीले थुन्देऊ थुन्दै हौली, विरहको तातो आँसु पछ्यौरीले थुन्दै हौली। धन्यवाद केसी सान्दाई, तपाईँको यो तिहार समय सम्बन्धी कविता यहाँहरू सुनाइदिएँ मैले सम्पूर्ण श्रोताहरूमा।
श्रोताहरू यी हाम्रा नियमित श्रोताहरूले पठाउनुभएका तिहार सम्बन्धी रचनाहरूपछि हामी फेरि तपाईँहरूलाई महाकवि लक्ष्मीप्रसाद देवकोटाको बारेमा जानकारी गराउन चाहन्छौँ। लक्ष्मीप्रसाद देवकोटा स्वच्छन्द रुमानी अर्थात नेपाली साहित्यमा रुमानी अर्थात स्वच्छन्दतावादको शुरूआत गरी नयाँ पुस्ताका लेखकहरूलाई निकै प्रभाव पारे। उनले आफूलाई आधुनिक स्वच्छन्दतावादी कविताका रूपमा प्रतिस्थापित गर्दै नेपाली साहित्यमा आफ्नो उच्च स्थान सुरक्षित गरेका थिए र आफ्ना अनुयायीलाई मार्ग प्रशस्त गरेका थिए। उनले सहनशीलता सहयोगी भावना र दयाको उपदेश दिन्थे। कामबाट घर फर्किँदै गर्दा एक दिन उनका सामुन्ने एक माग्ने पैसा माग्दै आयो। जाडोले कठाङ्ग्रिएको देखेर देवकोटाले आफैले लगाएको कोट फुकालेर त्यस माग्नेलाई दिएका थिए। र यसबाट पनि के प्रश्न हुन्छ भन्दाखेरि श्रोताहरू, लक्ष्मीप्रसाद देवकोटा कति उदार दिलका थिए। यदि कसैलाई सहयोग गरेर आफूलाई सन्तुष्टि मिल्छ भनेदेखि किन सहयोग नगर्ने त भन्ने एउटा उनको भावना थियो। देवकोटा सन् 1966 जन्मिँदा देशमा राणा शासन थियो। राणाहरू चाहन्थे जनताहरूले शिक्षा नपाउन् भनौँ न, जनताका छोराहरूले शिक्षा राम्रो शिक्षा नपाउन्, यदि उनीहरूले शिक्षा पाए भनेदेखि राणाहरूलाई नै खतरा हुन्छ भन्ने एउटा संकीर्ण सोचाइ थियो राणाहरूको। तर धेरै चोटिको प्रयत्नपछि देवकोटाका परिवारले उनलाई काठमाडौँ उपत्यकाको एकमात्र विद्यालय दरबार स्कूलमा भर्ना गरिदिए। देवकोटाले आफ्नो पहिलो कविता त्यही स्कूलमा लेखेर भनिन्छ उनले आफ्ना कविता साथीहरू र गुरुहरूलाई सुनाउने गर्दथे। धेरै पटक साथीहरूले उनले त्यस्ता उत्कृष्ट कविताहरू लेख्दा छक्क पर्थे, तर उनका शिक्षकहरू त्यस कलिलो प्रतिभाबाट निकै प्रभावित भएका थिए। सन् 1925 देवकोटा त्रिचन्द्र कलेजमा विज्ञान विषयमा भर्ना भए। विज्ञानमा प्रमाण पत्र तहको अध्ययन पूरा गरेपछि उनले मानवीय संकायमा सरे। सन् 1929 उनले आफ्नो स्नातक तहको अध्ययन पूरा गरेपछि सन् 1931 छात्रवृत्ति लिएर अङ्ग्रेजीमा स्नातकोत्तर पढ्ने आशामा उनी भारतको पटना गए। अङ्ग्रेजी विषयमा स्थान नपाएपछि उनले कानून पढे।
दियो बाली पूजा को वास्तवमा श्रोताहरू यो गीत नै केही तिहार मय हामीले कार्यक्रम बनाएर अगाडि बढाइरहेका छौँ र गीत यहाँहरूले सुन्नुभयो र पक्कै पनि यहाँहरू नेपाल भुटान जहाँ जहाँ रहनु भएको छ आफ्नै देशको ठाउँ थलोको पक्कै पनि आवास गर्नुभयो महसुस गर्नुभयो आफ्नै गाउँठाउँमा रमाइलो गरेको पक्कै पनि यहाँहरूले याद दिलायो यो गीतले जस्तो लाग्छ जहाँसम्म श्रोताहरू र हामी चर्चा गरिरहेका छौँ लक्ष्मीप्रसाद देवकोटाको बारेमा उहाँको कीर्ति उहाँको जीवनी उहाँको अतुलनीय योगदानको बारेमा साथी सञ्जयजीबाट
हजुर श्रोताहरू तपाईँहरूलाई फेरि स्वागत गर्न चाहन्छौँ कार्यक्रम भोइस अफ साङ्ग्रिलामा र आज हामी खयन्द्रजीले भने जस्तै दुईटा स्रष्टा दुईजना स्रष्टाको बारेमा चर्चा गरिरहेका छौँ. एकजना स्रष्टा जनकवि केशरी धर्मराज थापाको बारेमा हामीले चर्चा गऱ्यौँ र उहाँका कृतिहरू उहाँले रच्नुभएका गीत र उहाँले गाउनुभएका गीतहरू हामीले तपाईँहरूलाई सुनायो र अब अर्को चरणमा हामी तपाईँहरूलाई लक्ष्मीप्रसाद देवकोटाको नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको बारेमा चर्चा गरिरहेका छौँ र यो गीतभन्दा अगाडि हामीले तपाईँहरूलाई लक्ष्मीप्रसाद देवकोटाको बारेमा जानकारी गराउँदै थियौँ र अब भने म तपाईँहरूलाई लक्ष्मीप्रसाद देवकोटाले रच्नुभएको एउटा अर्को साहित्यिक कृति तपाईँहरूलाई पढेर सुनाउँदैछु. शीर्षक रहेको छ पागल. जरुर साथी म पागल, यस्तै छ मेरो हाल. म शब्दलाई देख्छु, दृश्यलाई सुन्दछु, भाषणलाई स्वाद लिन्छु, आकाशभन्दा पातला कुरालाई छुन्छु, ती कुरा जसको अस्तित्व लोक मान्दैन, जसको आकार संसार जान्दैन, म देख्दछु ढुङ्गालाई फूल. जब जल किनाराका जल चिप्ला ती कोमलकार पाषण चाँदनीमा स्वर्गकी जादुगरनी म तिर हाँस्दा पत्रिएर नर्मिएर झल्किएर बल्किएर उड्दछन् मुख पागल झैँ फुल झैँ एक किसिमका चकोर फुल. म बोल्दछु तिनीसँग जस्तो बोल्दछन् ती मसँग एक भाषा साथी. जो लेखिन्न छापिन्न बोलिन्न बुझाइन्न सुनाइन्न जुनेली गङ्गा किनार छाल आउँछ तिनको भाषा साथी छाल छाल. जरुर साथी म पागल, यस्तै छ मेरो हाल. तिम्रो शुद्ध गणित सूत्र हर हमेसा चलिरहेको छ, मेरो गणितमा एकबाट एक झिके एकै बाँकी रहन्छ. तिमी पाँच इन्द्रियले काम गर्छौ, म छैटौंले, तिम्रो गिदी छ साथी मेरो मुटु. तिमी गुलाफलाई गुलाफ सिवाय देख्न सक्दैनौ, म उसमा हेलेन र पद्मिनी पाउँछु. तिमी बलिया गद्य छौ, म तरल पद्य छु. तिमी जम्दछौ जब म पगलन छु, तिमी संलन छौ जब म धमिलो बन्छु, र ठिक त्यसैको उल्टो तिम्रो संसार ठोस छ मेरो बाफ. तिम्रो बाक्लो मेरो पातलो, तिमी ढुङ्गालाई वस्तु ठान्दछौ, ठोस कठोरता तिम्रो यथार्थ छ. म सपनालाई समात्न खोज्दछु जस्तो तिमी त्यो चिसो मिठो अक्षर काटेको पाडीकीको बाटुलो सत्यलाई. मेरो छ बेग काँडाको साथी, तिम्रो सुनको र हिराको, तिमी पहाडलाई लाटा भन्छौ, म भन्छु बाचल. जरुर साथी मेरो एक नसा ढिलो छ, यस्तै छ मेरो हाल. लक्ष्मीप्रसाद देवकोटाले रच्नु भएको पागल शीर्षकको कविता. श्रोताहरू उहाँले रच्नुभएका कृतिहरू पढ्दाखेरि यस्तो लाग्छ एकैचोटि पढेर तिनीहरूलाई भनौँ न व्याख्या गर्न अथवा बुझ्न चाहिँ अलि कठिन पर्छ. किन
भन्दाखेरि
उहाँको शब्द छनौट यो पद्य शैली भनौँ न कविता लेख्ने शैलीले गर्दाखेरि नेपाली साहित्यमा त्यसै नाम कहलिएको त पक्कै होइन. त्यसै नेपाली साहित्यमा महाकवि भनेर चिनिएको त पक्कै होइन.
श्रोताहरू कविका पनि महाकवि.
आज हामी लक्ष्मीप्रसाद देवकोटाको बारेमा चर्चा गरिरहेका थियौँ श्रोताहरू गरिरहेका छौँ कार्यक्रम भोइस अफ साङ्गीतलामा.
Thank you.
तिहारै आयो लौजिली मेली भन्दै थिए गायिकाहरू र यो रहेको थियो चलचित्र स्वर्गबाट निकै रमाइलो तिहार गीत यहाँहरू माझ हामीले प्रस्तुत गर्यौँ र तपाईँहरू पनि पक्कै पनि नाच्नु भयो र अरूलाई पनि नचाउनु भयो भन्ने आशा लिँदै कार्यक्रम वैशव साङ्गेलामा हामी यति बेला बोलिरहेका छौँ र रेडियोले जुन कार्यक्रम रहेको छ नेपाली कल्चरल सोसाइटी अफ साउथ अस्ट्रेलियाको प्रस्तुति पहिलो नेपाली आवाज साउथ अस्ट्रेलियाको पहिलो नेपाली आवाज रेडियो साप्ताहिक कार्यक्रम वैशव साङ्गेलामा यति बेला हामी यहाँहरूलाई साथ दिइरहेका छौँ। म खगेन्द्र
र त्यसै गरी म सञ्जय
र श्रोताहरू अब केही दिन पछाडि हाम्रो घर आँगनमा शुभ दीपावलीले प्रवेश गरिसकेको छ भनेदेखि चाहिँ त्यस शुभ दीपावली अन्तर्गत सबैभन्दा अन्तिम दिन यानि कि भाइटिकाको चर्चा गर्न चाहन्छु श्रोताहरू र अन्तिम भाइटिकाको बारेमा र भाइटिकाको साइतको बारेमा कुरा गर्न चाहन्छु। यस वर्षको भाइटिकाको साइद कार्तिक आठ गते शनिबार बिहान 11:35 रहेको उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णय समितिले जनाएको छ। सर्वसाधारणका लागि तिहारको भाइ टिकामा साइत नचाहिने भए पनि साइत नै खोजेर टिका लगाउन चाहनेका लागि यो साइत निकालिएको समितिका अध्यक्ष डाक्टर प्राध्यापक डाक्टर रामचन्द्र गौतमले जानकारी दिए। कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीय तिथिसम्म 5 दिन मनाइने तिहार अर्थात् यम पञ्चक यस वर्ष कार्तिक 4 मंगलबारदेखि शुरू हुँदैछ। 4 काग तिहार, 5 कुकुर तिहार, 6 लक्ष्मी पूजा, 7 गाई पूजा र यानि कि गोवर्धन पूजा र नेवार समुदायले मनाउने नयाँ वर्ष अर्थात् नेपाल सम्मत 1135 शुरू हुनेछ र एवं यसलाई ब्रह्म पूजा पनि भन्ने गरिन्छ। यस्तै कार्तिक 8 भाइटिका परेको छ। भाइटिकाको दिनलाई तिहारको सबैभन्दा महत्वपूर्ण दिनका रूपमा पनि मनाउने गरिन्छ। भाइटिकाको साइतको बारेमा कुरा गरेँ तर भाइटिकाको विधि भाइटिकाको बारेमा पनि छोटै छोटो चर्चा गर्न चाहन्छु श्रोताहरूमा। तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीय तिथिका दिन यो पर्व विशेष उत्साहका साथ मनाउने गरिन्छ। यो पर्व दिदीले भाइलाई र बहिनीले दाईलाई अनि त्यसै गरी भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मान सम्मानका साथ विधिपूर्वक पूजा आजा गर्ने मेवा मिष्ठान्न आदि मनपर्ने कुरा खुवाउने दिदी बहिनीहरूलाई दान दक्षिणा एवं वस्त्र आदि दिने परम्परा रहिआएको छ। परापूर्वकालमा बहिनी यमुनाले यसै दिन आफ्ना भावना अन्तरहीन पाइन्छ। दाजु यमराजलाई विशेष मान सम्मान गर्दै भाइ पूजा गरेको धार्मिक महत्व छ। यम पञ्चकका 5 यमराजले यमुनाको घरमा बास गर्दछन् भन्ने हाम्रो धार्मिक विश्वास छ। यी 5 इन्द्रादि 10 दिपादिकपालले बलि राजाका लागि आफ्नो राज्य छाड्ने कथा पनि पाइन्छ। भाइ तिहारको दिन दियो कलश गणेशको पूजा गर्ने यमराजको आह्वान गर्ने भिमिरो ओखर तेल मखमलीको माला दुबोको टिका कटुस आदिको प्रयोगमा आफ्ना दिदी बहिनी र दाजुभाइको सुख समृद्धि आरोग्य एवं दीर्घायुको कामना अन्तर्निहित छ। भाइटिकाको पौराणिक कथा परापूर्व कालमा मृत्युका राजा यमराज आफ्नी बहिनी यमुनालाई भेट्न आएका थिए। यमराज यमलोकमा बस्ने भने बस्थे भने यमुना पृथ्वीमा। त्यसैले यमुनाले निमन्त्रणा गरी यमराजलाई भेट्न बोलाइन्। त्यो बेलामा यम पञ्चक परेको थियो। यम पञ्चक भर यमुना कहाँ बसे। भाइटिकाको दिन यमुनाले दाजुलाई पूजा गरी उपहार दिइन् र दाजुसँग आशीर्वाद लिइन्। त्यही बेलादेखि भाइटिकालाई लामो समयसम्म भेटघाट नभएका दाजुभाइसँग भेटघाट हुने सम्बन्धमा आएको शिशुपन हटाई मिलान गराउने एवं सम्बन्धलाई अझ दिगो बनाउने माध्यमको रूपमा लिइन्छ। यम पञ्चकको 5 भाइटिका पर्दछ र दिदी बहिनी भाइटिकाको अघिल्लै दिन भाइलाई भाइटिकाको निम्ता स्वरूप पान सुपारी आदि दिइन्छ। भाइटिकाका दिन टिका नलगाई केही खानु हुँदैन। टिकाको दिन बिहानै नुहाएर अष्ट चिरञ्जीवीको पूजा गर्नुपर्छ। यमराज हनुमान विभीषण परशुराम अष्ट चिरञ्जीवीभित्र पर्दछन्। भाइटिकाका गर्न ओखर तोरीको तेल बिमिरा मसला मखमली दुबो तथा सयपत्रीको माला रोटी मिठा मिठा परिकारको आवश्यकता पर्छ। सबैभन्दा पहिलो दियो कलश तथा गणेशको पूजा गरी बिमिराको पूजा गर्नुपर्दछ। त्यसपछि दाजुभाइको मंगलको कामना गर्दै ढोकामा ओखरको तथा यमराजको पूजा गरी कालको बाटो छेक्नुपर्छ। पानी तथा तेलले सात घेरा हाली दाजुभाइलाई सेक्नुपर्छ। फूल अक्षता चन्दन तथा लाभाले पूजा गरी दाजुभाइको शिरमा तेल लगाइदिनुपर्छ। सगुनका रूप मास दही दिनुपर्छ। भाइटिकाका दिनमा दाजुभाइलाई लगाइदिने मखमली सयपत्री तथा दुबोको मालाको छुट्टै महत्व छ। मखमली कहिल्यै ओइलाउँदैन, सयपत्रीको रङ कहिल्यै उडेर जाँदैन भन्ने दुबो रही दुबो सधैँ हरियै नै रहन्छ। दिदी बहिनीले दाजुभाइको यस आरोग्य दीर्घायुको कामना गर्दै निराधार सप्तरङ्गी टीका लगाइदिन्छन्। सप्तरङ्गी टीकामा भावना मिसिएको शान्ति बताइएको शास्त्रमा उल्लेख छ।
श्रोताहरू, यो भाइटिका सम्बन्धी विधिसँगै आजको लागि तपाईँहरूबाट छुट्टिने बेला भइसकेको छ। स्टुडियोको घडीमा 7:25 लगभग 26 गइसकेको छ र तपाईँहरूलाई नजिकै गरेको शुभ दीपावलीको अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आजका लागि कार्यक्रमबाट विदा हुन चाहन्छौ। श्रोताहरू, तपाईँहरूलाई भने जस्तै हामीले लक्ष्मीप्रसाद देवकोटाको चर्चा गरिरहेका थियौं र चर्चा कन्टिन्यू रहनेछ, चर्चा हामी गर्दै रहनेछौँ अर्को कार्यक्रममा पनि, किन भन्दाखेरि लक्ष्मीप्रसाद देवकोटाको चर्चा एक घण्टाको कार्यक्रममा हामीले गरेर साध्य छैन, किन भन्दाखेरि उहाँको चर्चा जति गरे पनि त्यति नै कम छ। त्यो भावनाले तपाईँहरू समक्षबाट आजको लागि हामी विदा हुन चाहन्छौँ। अर्को आइतबार फेरि 6:30 तपाईँहरूसँग हाम्रो भेटघाट हुने नै छ। तबसम्म मनका लागि म सञ्जय
र म खगेन्द्र विदा हुन चाहन्छु। यहाँहरूको यो साता सुखमय रहोस्। फेरि पनि तिहारको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हवस् त, नमस्ते, शुभ सन्ध्या। र यो राधिका हमालको तिहार सम्बन्धीको भैलो गीत छोड्दै विदा हुन चाहन्छौ। हवस् त।